सड़क सुरक्षा जीवन रक्षा नमस्कार अनि शुभ प्रभात। स्वागत छ सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीमा। कार्यक्रम सड़क र सवारीको साथमा प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै उपस्थित भएको छु रोशन केसे। तपाईँ कार्यक्रम सड़क र सवारीलाई शनिबार बाहेक हरेक दिन सभा 9 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क जसलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एप्लिकेशनको प्रयोग गरेर संसारभर फुर्सदको समयमा हाम्रा कार्यक्रम प्रत्यक्ष रूपमा सुन्न र डाउनलोड गरेर अरूलाई सुनाउन पनि सक्नुहुन्छ। कार्यक्रम सड़क र सवारीमा हामी सड़क र सड़क सुरक्षाका विषयलाई समेट्छौं। एउटा सड़क प्रयोगकर्ता भएपछि तपाईँ र हामीले अप्नाउनु पर्ने सावधानी र जान्नुपर्ने कुराहरू हामी कार्यक्रममा गर्छौं र हाम्रा लागि हाम्रा सम्बन्धित निकायले सड़कसँग सम्बन्धित के काम गरिरहेका छन् भन्ने विषयमा पनि हामी कार्यक्रममा कुराकानी गर्छौं।
ट्राफिक माना भाई सबैले माना भाई सबैले मिस ना हुँदैन कसैले ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा चिनभरको भए नि सचेत बनाउ जुनी भरिलाई।
कार्यक्रम सड़क र सवारीमा हामीसँग विभिन्न खण्डहरू हुने गर्छन् र आजको कार्यक्रममा हामीसँग ट्राफिक अपडेट, सड़क र सवारी सरोकार, प्रश्न हाम्रो जवाब सीताराम हाछेतुको, सामाजिक सञ्जालमा सोधिएको प्रश्नमा तपाईँले व्यक्त गर्नुभएको विचार र सवारी साहित्य खण्ड रहेका छन्। र आजको कार्यक्रममा ट्राफिक अपडेटका साथै सड़क र सवारी सरोकारमा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनसँग ललितपुर महानगरपालिकाभित्र चलिरहेको भ्रमरको उपयोगिताको विषयमा कुराकानी गरेका छौं, त्यो सुनाउँछौ।
भ्रमर भनेको खालि यो धुलाम्मे सडकलाई धुलाम्मे नहोस् भन्ने हिसाबले मात्रै चलाउने हो। सरसफाइको लागि त म्यानुअल्ली अथवा चाहिँ प्राइभेट मान्छे राखेर नै सरसफाइ गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ ललितपुर महानगरपालिकाभित्र 3-4 ठाउँमा चाहिँ फोहोर फ्याँक्ने गरिन्छ। अब यो सरसफाइको लागि धुलाम्मे बाहेक सरसफाइको लागि चाहिँ नियमित फोहोर उठाउने काम र जनचेतना काम चाहिँ समयमै भयो भने चाहिँ यो फोहोर मैला चाहिँ धेरै कम हुन्छ।
सामाजिक सञ्जाल फेसबुकमा तपाईँले दिनुभएको प्रतिक्रियाहरू त्यस्तै आजको खण्ड प्रश्न हाम्रो जवाब सीताराम हाछेतुकुमा ट्राफिक सचेतना कक्षाको प्रभावकारिता के कस्तो रहेको छ भन्ने विषयमा कुराकानी गरेका छौँ, त्यो सुनाउँछौ।
दुईवटा चिज हुन्छ ट्राफिक नियम पालना गर्ने कुरामा। एउटा चिज के हुन्छ भने डरले ट्राफिक नियम पालना गर्ने भयो। अर्को चिज के हुन्छ भने जरुना बढी हुन्छ भनेर जरुना तिर्नु पर्ला भनेर डरले उसले ट्राफिक नियम पालना गर्ने। अर्को चिज मनले यो गल्ती गर्यो भने म दुर्घटना पर्छ भनेर मनले गर्दाखेरि त्यो नियम पालना गर्ने भयो। हामी कहाँ द्वितीय कमजोर छ।
त्यसै गरी सवारी साहित्य खण्डमा आज कवि रूपेश श्रेष्ठको नेपाल यातायात कविता सुनाउँछौ र सामाजिक सञ्जालमा तपाईँको विचारका लागि भनेर आज हामीले सोधेका छौँ सड़कको फोहोर व्यवस्थापन गर्नको लागि के गर्न सकिएला। आउनुहोस् विचार साटासाट गरौँ। तपाईँले उज्यालोमा आफ्नो प्रतिक्रिया व्यक्त गर्नको लागि उज्यालोको फेसबुक पेजमा जान सक्नुहुन्छ र त्यहाँ जानका लागि तपाईँले आफ्नो फेसबुकको सर्च बारमा जानुहोस् र टाइप गर्नुहोस् UJYALO उज्यालो र त्यहाँ गएर तपाईँले उज्यालोको फेसबुक पेज भेट्नुहुन्छ र त्यहाँ यो प्रश्नको साथै तपाईँले आफ्नो विचार अन्य विचारहरू जस्तै सड़कसँग सम्बन्धित कुराहरू हुन सक्छन्, ट्राफिक नियमका कुराहरू हुन सक्छन्, ट्राफिक व्यवस्थापनका कुराहरू हुन सक्छन्, ती पनि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। तपाईँको उपयुक्त विचारलाई हामी कार्यक्रममा पक्कै पनि समेट्छौँ। अब भने कार्यक्रमको सुरुवातमा ट्राफिक अपडेट। ट्राफिक महाशाखाले दिएको जानकारी अनुसार यति बेला काठमाडौँ उपत्यकामा सवारी आवागमन सामान्य रूपमा रहेका छन्। विभिन्न नाका प्रयोग गरेर काठमाडौँ उपत्यकाभित्र भित्रिने र बाहिरिने सवारीको संख्या पनि सामान्य रहेको छ। कुनै स्थानमा जस्तै कोटेश्वर जडीबुटीमा भने केही समय क्यूमा बस्नुपर्ने अवस्था रहेको छ भने अन्य ठाउँमा त्यस्तो नरहेको सामान्य हिसाबले आवाजावत गर्न सकिने अवस्था रहेको हामीले जानकारी पाएका छौं। ट्राफिक अपडेटमा हिजो भएको ट्राफिक कारवाहीको विवरण तपाईँका लागि सुनाउँछु। हिजो जाँड रक्सी पिएर 111 जनालाई कारवाही गरिएको छ भने लेन अनुशासन नमान्ने 183 जनालाई कारवाही गरिएको छ। त्यसै गरी भाडाका ट्याक्सी कार चालक 31 जनालाई कारवाही गरिएको छ भने जेब्रा क्रसिङमाथि सवारी रोक्ने 31 जना चालक कारवाहीमा परेका छन्। हिजो 15 जना ट्रिपर चालक कारवाहीमा परे भने सीसीटीभी मार्फत 34 जनालाई कारवाही गरिएको छ। फुटपाथमाथि पार्किङ गर्ने 220 जनालाई कारवाही गरिएको छ भने हर्न कारवाहीमा 36 जना परेका छन्। हिजो जथाभावी व्हील पार्किङ गर्नेलाई ह्विलक गरेर वा चेन लक गरेर 114 जनालाई कारवाही गरिएको छ भने अन्य कारवाहीमा हिजो 822 जना पर्दा जम्मा हिजो 1607 जनालाई कारवाही गरिएको छ। हिजो काठमाडौँ उपत्यकाभित्र कुल 33 वटा गाडी दुर्घटना भयो भने जसमा 13 जना सामान्य घाइते छन् भने 1 जनाको अवस्था गम्भीर रहेको छ। हिजो काठमाडौँ उपत्यकाभित्र विभिन्न नाका प्रयोग गरेर 25,792 वटा सवारी साधन भित्रिए भने 16,807 सवारी साधन बाहिरिएका छन्। हिजो काठमाडौँ उपत्यकाभित्र 161,640 यात्रु भित्रिए भने 110,086 यात्रु बाहिरिएका छन्। आज ट्राफिक महाशाखामा सञ्चालन हुने सचेतना कक्षामा लेन अनुशासन नमान्ने 158 जना, जाँडरक्सी पिएर सवारी चलाउने 123 जना र सड़क दुर्घटनामा समावेश भएका 2 जना सचेतना कक्षामा समावेश हुनेछन्। आउनुहोस् हिजो छुट्टा छुट्टै रूपमा नागढुङ्गा, भक्तपुर, मुर्खु र फर्पिङ प्रयोग गरेर कति कति सवारी साधन भित्रिए र कति बाहिरिए भन्ने जानकारी तपाईँलाई सुनाउँछु। हिजो नागढुङ्गाबाट 7,365 सवारी साधन भित्रिँदा 7,227 सवारी साधन बाहिरिएका छन्। भक्तपुरबाट हिजो 17,441 सवारी साधन भित्रिए भने 8,502 सवारी साधन बाहिरिएका छन्। त्यसै मुर्खुबाट हिजो 194 सवारी साधन भित्रिँदा 202 बाहिरिएका छन्। त्यसै गरी फर्पिङबाट 992 भित्रिँदा 876 बाहिरिएका छन्। हिजो कुल यी 4 नाकाबाट 25,792 सवारी साधन भित्रिए भने 16,807 बाहिरिएका छन्। त्यसै गरी हिजो ज जसले लेन अनुशासन मान्नु भएन उहाँहरूका लागि आज 11 बजेदेखि 12 बजेसम्म, 1 बजेदेखि 2 बजेसम्म र 3 बजेदेखि 4 बजेसम्म सचेतना कक्षा हुन्छ भने जसले जाँडरक्सी पिएर सवारी साधन चलाउनु भयो र कारवाहीमा पर्नु भएको छ तपाईँहरूका लागि 10 बजेदेखि 11 बजेसम्म, 12 बजेदेखि 1 बजेसम्म र 2 बजेदेखि 3 बजेसम्म सचेतना कक्षा हुन्छ। र सचेतना कक्षा लिनका लागि तपाईँले अनिवार्य रूपमा आफ्नो परिचयले खुल्ने फोटोसहितको कागजात लिएर ट्राफिक प्रहरी महाशाखामा सम्पर्क गर्नुहोला। यी ट्राफिक अपडेट पछि अब केही समाचार। भक्तपुरको ठिमी नगरपालिका 4 दोबाटोमा आइतबार भएको सवारी दुर्घटनाका घाइते पैदल यात्रीको उपचारका क्रममा गए राति मृत्यु भएको छ। काठमाडौँको सेनामंगल घर भएका 65 वर्षीय विष्णुबहादुर नेपालीको मृत्यु भएको हो। कार्तिक 17 गते 4 दोबाटो चोकमा पैदल हिँड्दै गर्दा उनलाई 52/24/87 नम्बरको स्कुटरले ठक्कर दिएको थियो। दुर्घटना लगत्तै उनलाई ठिमी स्थित मध्यपुर अस्पतालमा उपचार गराई डिस्चार्ज गराएकोमा हिजो पुनः थप चेक जाँचको क्रममा उनको राति मृत्यु भएको हो। स्कूटर चालक प्रहरीको सम्पर्कमा रहेका छन्। यो खबरपछि अब भने कार्यक्रम सड़क र सवारीमा पालो भएको छ। सड़क र सवारी सरोकारको सड़क र सवारी सरोकारमा आजका पाहुना हुनुहुन्छ ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन। उहाँसँग आज हामीले सड़कलाई सफा बनाउनका लागि, धुलो रहित बनाउनका लागि काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले चलाइरहेको ब्रुमरको बारेमा कुराकानी गरेका छौं। विशेषतः आजको कार्यक्रममा हामीले ललितपुर महानगरपालिकामा चलेको ब्रुमरले सड़कलाई कसरी सफा बनाइरहेको छ, सड़कको फोहोर कसरी व्यवस्थापन गरिरहेको छ भन्ने विषयमा कुराकानी गरेका छौं। आउनु सुनौ सहकर्मी मल्लिका थापाले गर्नुभएको यो कुराकानी।
कतिवटा ब्रुमर छ अहिले महानगरपालिकासँग?
अहिले महानगरपालिकासँग 3 ब्रुमर छ। अघिल्लो वर्षमा हामीले सडक विभागलाई विभागले एउटा सानो ब्रुमर दिनुभएको थियो र अहिले यो वर्ष हामीले 2 ब्रुमर, ठुल्ठुला ब्रुमर हाम्रो पिटेका छौँ।
एउटा ब्रुमर ल्याउनको लागि चाहिँ कति खर्च लाग्छ?
एउटा ब्रुमर ल्याउनको लागि करिब करिब एउटा ब्रुमरको 2 करोड चाँजन पर्छ र यो वर्ष हामीले 2 ब्रुमर ल्याएको हो र जुन हामीले लगानी गरेको छ सोही अनुसार चाहिँ अब काम चाहिँ सुरु भएको छ। त्यो लगानी अनुसार काम हुने वातावरण चाहिँ अब हामी गरिरहेको अवस्था छ।
यो ब्रुमरले कुन कुन समयमा चाहिँ सडक सफा गर्छ?
अहिले विशेष गरेर चाहिँ ब्रुमर चल्ने समय चाहिँ बिहान सबेरै हो। बिहान हाम्रो 5 बजेदेखि अहिले 6 बजेदेखि सुरु हुन्छ र अफिस टाइम हुनुभन्दा अगाडि चाहिँ हामी यो रोक्ने काम गरेका छौँ।
नियमित हो?
नियमित नै भइरहेको छ। अहिले
कुन कुन ठाउँमा प्रयोग भइरहेका छन्?
अहिले चाहिँ विशेष गरेर चाहिँ यो कपुन्डोलदेखि लगनखेलसम्म, कुमारीपट्टी भयो, मङ्गल बजारदेखि यो पुलचोकदेखि मङ्गल बजार एरियामा चाहिँ अहिले भइरहेको छ।
यो बिहानको समयमा एकचोटि सफा गरेर पुग्छ त?
होइन, नपुग्ने त नपुग्ने नै हो, तर चाहिँ जति पनि यो दुलाम्बी हुने हो त्यसमा चाहिँ धेरै कम चाहिँ ढुलो ओर्ने काम चाहिँ अहिले भइरहेछ।
अहिले जुन रुमर कार्यालय समयभन्दा अगाडि नै चलाइन्छ होइन, त्यसभन्दा पछाडि चाहिँ कुनै समस्या छ, किन नचलाएको?
अनि यो कार्यालय समयमा चलाउँदाखेरि यसले चाहिँ ट्राफिकलाई धेरै डिस्टर्ब गर्छ। ब्रुमल चलाउँदाखेरि हामीले गाडी चलाए जस्तो कुराउनु मिल्दैन, बिस्तारै एकदमै धिमी गतिले चाहिँ चलाउनु पर्ने हुनाले यो कार्यालय समयलाई चाहिँ समयमा हामीले नचलाए हो। हुन त अब बेलुका 7 बजे पछाडि पनि हामी चलाउन सकिन्छ, र अहिले हामीले यो अब कतिको यसले चाहिँ काम गर्छ, अघि मैले भने जस्तै यसको क्षमता हेरेर चाहिँ हामी चाहिँ यो चलाउँछौँ।
ब्रुमर एकचोटि त एक ठाउँबाट धुलो टिप्ने अर्को ठाउँबाट फाल्ने भइरहेको थियो नि,
होइन? एक ठाउँबाट चाहिँ उठाउने एक ठाउँबाट फाल्ने भन्दा पनि अब त्यो जुन जति पनि फोहोरहरू आउँछ त्यसलाई चाहिँ हामीले व्यवस्थापन चाहिँ गराएको छु। त्यो फेरि फोहोर हुने काम चाहिँ भएको छैन। जे होस् अब पहिला भन्दा पनि यसले चाहिँ राम्रो काम चाहिँ भइरहेको चाहिँ छ अहिले।
ब्रुमर थप्ने योजना चाहिँ छ कि छैन?
अब यो हामीले चलाएको धेरै भएको छैन, अब 2 महिना जति मात्रै भयो होइन। पहिला चाहिँ हामीसँग प्राइभेटिक ड्राइभर नभएर चाहिँ नचलायो हो, अहिले हामीसँग प्राइभेट ड्राइभर हुनासाथ चलाएको 2 महिना भयो। यसको रिजल्ट कस्तो आउँछ, अब यसको चाहिँ व्यापक मागहरू पनि भइरहेछ, जस्तै सानैपा एरिया भयो अरू रिङ रोड एरियामा पनि गर्नुपर्छ भन्ने माग भइरहेछ। अब त्यो माग भए अनुसार चाहिँ हामीले परिपूर्ति गर्ने हो। अब यो दुईटाले कतिसम्म क्यापेसिटी भ्याउँछ र त्यो हेरेर मात्रै हामी त्यो निर्णय चाहिँ गर्छौँ।
ब्रुमर नभएको ठाउँमा जुन अहिले पनि ब्रुमरले सफा गर्नु पर्यो भनेर माग आएको छ नि, त्यो ठाउँमा चाहिँ सडक कसरी सफा राख्ने गरिएको छ?
सकभर चाहिँ यो अब यो ब्रुमर भनेको खालि यो धुलाम्बे सडकलाई धुलाम्बे नहोस् भन्ने हिसाबले मात्रै चलाउने हो। सरसफाइको लागि त म्यानुअल्ली अथवा चाहिँ प्राइभेट मान्छे राखेर नै सरसफाइ गर्नुपर्ने हुन्छ। विशेष गरेर चाहिँ ललितपुर महानगरपालिकाभित्र 3-4 ठाउँमा चाहिँ फोहोर फ्याँक्ने गरिन्छ, जस्तै लनखेल भयो, मङ्गल बजार भयो होइन, त्यस्तै महापाल भयो, त्यस्तै स्थानमा चाहिँ फोहोर फ्याँकेको हुन्छ। अब यो सरसफाइको लागि धुलाम्मे बाहेक सरसफाइको लागि चाहिँ नियमित फोहोर उठाउने काम र जनचेतना काम चाहिँ समयमै भयो भने चाहिँ यो फोहोर मैला चाहिँ धेरै कम हुन्छ।
सडक सँगसँगै सडकमा रोपेका रुख बिरुवामा जति धुलो छन् नि, त्यो चाहिँ कसरी सफा गरिन्छ?
अब यो रुख बिरुवामा धुलाम्मे भएको हामीले अब यो पानी हाल्दाखेरि त्यो जुन फोहोरले चाहिँ त्यो रुख बिग्रिने धेरै सम्भावना हुन्छ। यसको लागि चाहिँ अब उपाय भनेको स्प्रिनिङ गरेर चाहिँ हामीले त्यो सफा गर्न सकिन्छ, तर चाहिँ यो चाहिँ अलिकति सम्भाव्यता चाहिँ अब पानी हाल्ने नै अलि हामीले चाहिँ यो मिसिनहरू कम भइरहेको अवस्थामा यो जुन यो रुखहरूलाई चाहिँ सफाई गर्नेको लागि चाहिँ अलिकति प्राइभेट जनसङ्ख्या हामीसँग चाहिँ अहिले कम रहेको चाहिँ छ।
विशेष गरेर यो सडकमा हुने धुलो चाहिँ कहाँबाट आइरहेको छ?
मेन त यो धुलो आएको भनेको अब यो साइड बाई साइड जति पनि यो पिच नभएको सडक भयो होइन, अहिले जुन अहिले मिलिम्चीले पनि धेरै खनिरहेछ त्यसबाट भयो, र अनि यो जुन यो टिप्परहरू छन् राति राति चल्ने टिप्परहरू छन्, टिप्परहरूले पनि धेरै धुलो चाहिँ ल्याइरहेको अवस्था चाहिँ छ।
महानगरपालिकाले यसको क्षेत्राधिकारभित्र पर्ने सडकहरू मर्मत चाहिँ कसरी अगाडि बढाएको छ यो कामलाई?
सडकहरू मर्मत गर्ने काम चाहिँ अब यो वर्षको बजेट हाम्रो सुरु भइसकेको छ होइन, अब राटो पनि निस्किसकेको छ, र विशेष गरेर चाहिँ यो सडक मर्मत सम्बन्धमा हामीले टेन्डर पनि गरेका छु। मर्मतको लागि अलगै बजेट पनि छुट्याएको छु, र छुट्याए अनुसार चाहिँ ठाउँ ठाउँमा अहिले जति पनि प्याचिङहरू काम भइरहेछ, जस्तै अस्ति मङ्गल बजारदेखि शङ्खमुरसम्म प्याचिङ काम सम्पन्न भयो, त्यसै गरी बालकुमारीमा एरिया पनि सबै प्याचिङ काम सम्पन्न भयो, जति पनि यो खाल्लो गिल्ली छ ती सबै प्याचिङ काम चाहिँ अहिले सुरु भइरहेछ। अहिले
सडकलाई सफा बनाउनका लागि तपाईँ हामी नै सचेत हुन जरुरी छ। तपाईँले सडकमा फोहोर नफाल्ने हो, मैले सडकमा फोहोर नफाल्ने हो भने त्यसलाई बढार्न त्यसलाई सफा गर्नै पर्दैन, र त्यसका लागि हामीले चाहेका सम्बन्धित निकायहरूले त्यसको सम्बन्धित व्यवस्था गरिदिने हो, ठाउँ ठाउँमा डस्टबिन राखिदिने हो फोहोरका लागि भनेर टाइम टाइममा गाडीहरू गुडिरहने हो भने त्यस्तो समस्या नहुन पनि सक्छ। यही विषयमा रहेर कुराकानी भएको थियो ब्रुमरको प्रयोग के कसरी भइरहेको छ भनेर। अबका लागि हामी आइहाल्छौँ, उज्यालो सुन्दै गर्नुहोला, र यस पछाडि हामी प्रश्न हाम्रो जवाफ सीताराम हाजितको र तपाईँको प्रतिक्रियाका साथमा उपस्थित हुन्छौँ। उज्यालो सुन्दै गर्नुहोस्।
म हरेक दिन लड्छु, कहिले घडीको काँटासँग, त कहिले अप्ठ्यारो बाटोसँग लक्ष्य भनी जहिले एउटै सही समयमा सही ठाउँमा पुग्ने किनकि समयले कसैलाई पर्खिँदैन हाम्रो जीवनको स्टेरिङ त्यसैकै हातमा नै त छ उसलाई जित्न त सक्दिन तर हरेक दिन नयाँ प्रयत्न अवश्यै गर्न सक्छु बिहान दिउँसो बेलुका जिन्दगीको एक्सिलेटर थिची नै रहन्छु समयसँगै रिस लगाइरहन्छु आफूलाई फेरि तयार गरेर अघि बढिरहन्छु जीवन यसैको त नाम हो जो सदैव समयसँग लड्दै रहन्छ र आफूलाई सुधार्दै लैजान्छ उसैलाई त योद्धा भनिन्छ टाटा योद्धा न झुक्छ न रोकिन्छ
तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सिप्रदी र टाटा मोटर्सको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले उत्पादन गरेको सड़क र सड़क सुरक्षाको विषय समेट्दै आएको कार्यक्रम सड़क सवारी सुन्दै हुनुहुन्छ कार्यक्रमको साथमा छु म रोशन केसी र तपाईँ कार्यक्रमलाई र उज्यालो रेडियो नेटवर्कलाई पनि काठमाडौँमा 90 MHz सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एप्लिकेशनको प्रयोग गरेर संसारभर सुन्न सक्नुहुन्छ कार्यक्रमको अघिल्लो खण्डमा तपाईँले सुन्नुभयो ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनसँग ललितपुर महानगरमा चलिरहेको तीनवटा ब्रोमरले गरिरहेको काम कारवाहीको बारेमा गरिएको कुराकानी अब भने कार्यक्रममा पालो भएको छ प्रश्न हाम्रो जवाफ सीताराम हाँचेतो खण्डको यो खण्डमा हामी ट्राफिक प्रहरीका पूर्व इन्चार्ज सीताराम हाँचेतोसँग विभिन्न ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सड़क सुरक्षासँग सम्बन्धित विषयमा कुराकानी गर्छौं र आजको यस खण्डमा सहकर्मी मल्लिका थापाले सीताराम हाँचेतोसँग ट्राफिकले दिने ट्राफिक सचेतना कक्षाको प्रभावकारिता के कस्तो रहेको छ भन्ने विषयमा उहाँसँग कुराकानी गर्नुभएको छ आउनु सुनौ तपाईँ या हामीले ट्राफिक नियम उल्लङ्घन गरिसकेपछिबाट पाउने ट्राफिक सचेतना कक्षाको प्रभावकारिता कतिको देख्नुहुन्छ त सीताराम हाँचेतोजी
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ट्राफिक कार्यवाही गर्ने सम्बन्धमा जुन हामीले जाँड रक्सी पिएर सार्वजनिक सवारी साधन चलाउनेलाई पनि कार्यवाही गर्छौं लेन अनुशासन पालना नगर्नेलाई पनि कार्यवाही गर्छौं यो संख्या चाहिँ दिनका दिन बढेको छ यसलाई कसरी हेर्न सकिन्छ जनचेतना बढेको छ सचेत हुनेहरू बढेका छन् भनिएको पनि छ तर संख्या चाहिँ बढेको बढै छ
मलाई त यो लामो समयसम्म बसेर पनि यो ट्राफिक सम्बन्धी सडकमा कार्य पनि धेरै गरे जनचेतना पनि गरे तर यो बैखानामा लगेर मापसेर क्लास र यो लेनको क्लासहरू त्यति राम्रो देखेन मैले किन अहिले थाहा पाएँ म स्कुलमा क्याम्पसमा क्लासमा जाँदाखेरि त्यहाँ विद्यार्थीहरू क्याम्पसका विद्यार्थीहरू र अरू बच्चाहरू सिक्न आएको हुन्छ त्यो सिक्न आएको बेलामा हामी ट्राफिक कक्षा लियो भने त्यहाँनिर के हुँदो रहेछ भने राम्रो हुँदो रहेछ उहाँहरूलाई ए त्यो सिक्दो रहेछ तर अर्को जो छ अर्को जुन अहिले बैखानामा एक घन्टा क्लास लिने गरेको छ ऊ मजबुरी उसको लाइसेन्स लिनलाई मात्रै ध्यानै अर्को ठाउँमा जान्छ उसले ध्यानै दिँदैन बल जफ्ती यो गरेको मात्र त्यसलाई के अरे अब यो क्लास लिनलाई जो लाइसेन्स लिएको मान्छेहरू छ जो उसले त ट्राफिक नियम थाहा हुनुपर्ने हो नि त्यस कारण लाइसेन्स लिने बेलामा नै त्यो एक हप्ता ट्राफिकको सरकारले नि एक हप्ता ट्राफिक कक्षा लिएर पास भएपछि मात्रै लाइसेन्स लिने बेलामा फारम भर्न पाउने नियम बनाउनुपर्छ त्यो भएपछि पनि बलजफ्ती उसले सिक्ने भयो लाइसेन्स लिएपछि हुन्न लाइसेन्स लिनुभन्दा अगाडि त्यो लाइसेन्स लिनुभन्दा अगाडि पास भएपछि मात्र भएपछि उसले जसरी पनि उसले पास गर्छ पढ्छ राति पढ्छ सबै बाटोमा हेर्छ ए भनेर त्यस कारण यो अवस्था हाम्रो जुन ट्राफिक शिक्षा दिने कुराहरू अलिक फरक टा भएछ स्कुल र क्याम्पसमा एउटा चिज भइहाल्यो राम्रो भयो त्यो यसलाई हामी अहिले समुदाय प्रदेश सायदारीमा अन्डरग्राउन्डमा पनि छु हाम्रो हेडक्वार्टरबाट सबै ठाउँमा क्लासमा लिएर त्यो राम्रो पछि हो तर बैखना लिएको चिजलाई त्यसलाई कम गरेर के गर्न सकिन्छ भने अब यसो लेन र मापसेको क्लास लिने होइन अहिले क्लास लियो भने एउटा गल्ती गर्न आछ झर्ना 5,000 गर्ने 5,000 झर्ना गर्ने दोस्रो पल्ट हो भने 10,000 गर्ने अनि पो खाने नै त्यहाँ के छ भने अस्ति हेरेको त्यहाँ 5-6 पनि मापसे गरेर समातेको देखेँ हामीले त्यसको अर्थ के भयो त त्यो क्लास लिएर क्लास 5-6 क्लास लिइसक्यो भनेपछि त्यसको अर्थ के ओर्लिनु के अर्थ भयो त त्यस कारण म त्यस कारण दुईवटा चिज छ यसले अब क्लास लिएर क्लास लिनलाई त त्यो लाइसेन्स लिने बेलामा नै गर्नु पऱ्यो वा रिन्यू गर्ने बेलामा रिन्यू गर्ने बेलामा र लाइसेन्स लिने बेलामा दुईवटा चिज पार्ट गर्नुपर्छ छुट्टै, जुन किनभने लाइसेन्स लिइसकेपछि ल्याएर उसले कहिले क्लास लिने भनेको रिन्यू गर्ने बेलामा उसले जो पनि एक हप्ता क्लास लिनुपर्ने, ऊ क्लास लिनु पनि एक ठाउँ मात्रै होइन, उपत्यका तीन जिल्ला जुन जुन ठाउँमा छ सहिलो बिहान र बेलुका दिउँसो तीन सिफ्ट गरेर सरकारले निस्कुल रूपमा त्यो दुर्घटना पाएर त्यो लाखौँ क्षति मान्छेको जीवनै क्षति भएको हेर्नु भन्दा त सरकारले नै आफ्नै अलिक खर्च गरेर ट्राफिक व्यवस्थापन ट्राफिक जनचेतनाको लागि खर्च गरेर जनताले सबैलाई नि जनचेतना गर्यो भने राम्रो हुन्छ र ट्राफिक पुलिसमा मात्र एक घन्टाको नाम मात्र एक घन्टा बल जप्ती गराएर त्यो सचेतना आउने तपाईँलाई भने जस्तै त्यही कारणले गर्दा यो दिन प्रदिन बिग्रियो भएको छ। दुईवटा चिज हुन्छ ट्राफिक नियम पालना गर्ने कुरामा, एउटा चिज के हुन्छ भने डरले ट्राफिक नियम पालना गर्ने भयो, अर्को चिज के हुन्छ भने जरिना बढी हुन्छ भनेर जरिना तिर्नु पर्ला भनेर डरले उसले ट्राफिक नियम पालना गर्ने, अर्को चिज मनले यो गल्ती गर्यो भने म दुर्घटना पर्छ भनेर मनले गर्दा कि त्यो नियम पालना गर्ने भयो। हामी कहाँ दुईटै कमजोर छ, जरिवाना पनि कम छ, त्यो मान्छेलाई जनचिन्ता पनि कमी छ, उसले म हेलमेट नलाएन भने म लड्यो भने मेरो टाउको फुट्छ भने उसले थाहा हुँदा पनि लाग्नेवाला छैन, ऊ त के मतलब छैन, तिनजना बस्छ मोटरसाइकल धुरेर ट्राफिक प्लेट ट्राफिक पिस छ भनेर पछाडिको ओलिन्छ, छठमा बस ए ट्राफिक पिस छ ओली ओली भन्छ ओलाइलिन्छ, झुनेर आउँछ ए ट्राफिक पिस त्यहाँ छ भने, त्यस कारण ट्राफिक प्रहरीलाई ट्राफिक नियम पालना गर्ने होइन मेरो लागि भनेको जनचेतना हुन्छ। त्यस कारण दुईवटा चिज, एउटा जनचेतनामा प्रेसर गर्नुपर्छ एक नम्बर, दुई नम्बर आएर कडा कार्य गर्नुपर्छ। अघि भने मैले लाइसेन्सलाई लेन अनुसारमा पालन नगर्ने, तीव्र गति चलाउने र मा पसेको तिनवटा चिज छ महत्वपूर्ण, तिनवटा दुर्घटना हुने कारण, दुर्घटना हुने कारण मात्र, अरू लाइसेन्स छैन ब्लुक छैन रोड त्यो पर्मिट छैन नो पार्किङ सब सिम्पल कुरा हो, त्यो जब दुर्घटना हुन सक्ने ऊ पनि मर्न सक्ने उसलाई पनि मार्न सक्ने कुरालाई छुटाउनुपर्छ हामीले। एउटा चिज मापसे, दुई नम्बर तीव्र गति, तेस्रो नम्बर लेन अनुशासन, उसले काम गर्ने दुर्घटनामा मर्छ। त्यस कारण तिनवटा चिजलाई कम्ती यहाँ 5,000 भन्दा जरिवाना गर्ने बढी गर्नुपर्छ र एकचोटिमा लेन त्यसमा पटकै गर्नुपर्छ। अब यहाँ 10 चोटि गरे पनि त्यो 500, 50 चोटि गरे पनि 500 भयो, त्यो गर्नुहुन्न। त्यसै बढाएको खण्डमा हामी कहाँ यो तपाईँले भने जस्तै यो जनचेतनाको पनि प्रभाव पर्छ।
यसमा कारवाहीको सन्दर्भमा जरिवाना बढाउने कुरामा चाहिँ कहाँनिर समस्या छ त?
जरिवाना त हामीले गर्ने होइन, हामी त यातायात व्यवसाय विभागले टोक्छ, त्यो अनुसार गर्ने हो। अहिले पनि हामीलाई त्यति अधिकार दिएको छैन ट्राफिक पुलिसलाई, त्यही चिटको भरमा सिटीको भरमा सिटी बधायो, ट्राफिकको सिटी र चिटको भरमा मात्रै ट्राफिक नियम पालना गरेको राम्रो भएन। यो मान्छेलाई भित्र मनबाट हुनु पर्यो कि म सडकमा आउँदा कि ट्राफिक नियम पुरा गर्नु, सबैले नै ट्राफिक नियम पालना गरेको खण्डमा यो ठाउँमा हामी कहाँ न जाम हुन्छ न दुर्घटना हुन्छ।
हामी सबैले बुझ्नुपर्ने कुरा ट्राफिक नियम हाम्रा लागि हो, यसले हामीलाई नियममा बाँधेर अड्काउने होइन कि यसले हामीलाई सुरक्षित बनाउँछ, त्यसैले ट्राफिक नियमको पालना गरौँ। अब नै कार्यक्रममा पालो भएको छ तपाईँको विचारलाई समेट्ने, आज हामीले सडकमा हुने फोहोर हुन्छ त्यो फोहोरलाई कसरी व्यवस्थापन गर्न सकिएला भनेर तपाईँको विचार जान खोजेका छौँ। जसको विचार पढ्ने क्रममा मनिष गुरुङले लेख्नुहुन्छ, ठाउँ ठाउँमा चाहिने ठाउँमा चाहिँ डस्टबिनको गार्बेज बिन्सहरूको चाहिँ व्यवस्था गर्यो भने त्यसको लागि सहज हुन्छ भनेर उहाँ लेख्नु भएको छ। त्यसै गरी ओम प्रकाश भण्डारी लेख्नुहुन्छ, समाजमा चेतनाको पाठ सिकेकाहरूले पहिला व्यवहारमा उतार्नु पर्ला, सबैले जागरूक हुनु आवश्यक छ भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी विनोद राज भट्ट लेख्नुहुन्छ, फोहोर सामान प्रयोगकर्ताबाटै उत्पन्न हुन्छ, प्रयोगकर्ताले फोहोरको कुनै निश्चित ठाउँमा फाल्ने र रिसाइकल विधि अप्नाउन सकियो भने करिब आधा भन्दा बढी धेरै प्रदूषणका कारकहरूमा कमी आउँथ्यो भनेर उहाँ लेख्नु भएको छ। त्यसै गरी लक्ष्मी भट्टले लेख्नुहुन्छ, सबैजना मान्छेहरू डस्टबिनको प्रयोगमा सचेत हुनु पर्यो र त्यसको रिसाइकल प्रयोगमा पनि सचेत हुनु पर्यो र म्युनिसिपालिटीहरूले पनि ठाउँ ठाउँमा चाहिएको ठाउँमा रिसाइकल बिन राख्नु पर्यो र चाहिएको समयमा चाहिँ उपयुक्त समयमा फोहोरहरू चाहिँ सङ्कलन गर्नु पर्यो भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी मंगल कुमार आङदेम्बेले लेख्नु भएको छ, नेपाली सरकारले हरेक बाटो बाटोमा डस्टबिन उपलब्ध गराउनुपर्छ र जनताले पनि सरकार को नियम फलो गर्नुपर्छ भनेर उहाँले लेख्नु भएको छ र मगर कान्छा लेख्नुहुन्छ यात्राको क्रममा आफूले प्रयोग गरेका सामानबाट निस्केका फोहोरलाई आफै व्यवस्थित ठाउँमा व्यवस्थापन गर्ने भनेर लेख्नुहुन्छ र असीम काभ्रेले लेख्नु भएको छ फोहोर नगरौ एकाएक साफ हुन्छ भनेर उहाँले लेख्नु भएको छ त्यसैले सड़कमा तपाईँ निस्किँदै हुनुहुन्छ भने हामीले एउटा विज्ञापन एउटा सचेतनासँग सम्बन्धित एउटा पिएससी पनि बजाउँछौँ त्यसमा भनिएको छ तपाईँ करोडको गाडी चढ्नुहुन्छ अनि फोहोर चाहिँ बाटोमा फाल्नुहुन्छ भनेर हामीले भनेका छौँ तपाईँ आफै विचार गर्नुहोस् तपाईँ गाडी लिएर निस्कदै हुनुहुन्छ भने तपाईँको गाडीमा फोहोर राख्नका लागि तपाईँले सानो एउटा डस्टबिन त किन्न सक्नुहुन्छ नि तपाईँले खाएको चाउचाउ बोतल त्यो फोहोर त त्यसैमा राख्न सक्नुहुन्छ नि सडकमा तपाईँले थुक्नुहुन्छ त्यो थुक्ने फोहोर फाल्ने काम तपाईँ हामी आफैले कम गर्दै जाने हो भने त तपाईँको तर्फबाट फाल्ने फोहोर तपाईँले कम गर्नुभयो मेरो तर्फबाट फाल्ने फोहोर मैले कम गरेँ भनेपछि फोहोर यसरी नै कम हुँदै जाँदाखेरिमा पक्कै पनि सडक सुरक सफा हुन सक्छ नि होइन हामीले सुनेका छौँ नि दुधको पोखरीको कहानी जहाँ चाहिँ दुधको दुध एउटाले हाल्छ एउटाले हाल्छ भन्दा भन्दै पानीको पोखरी बनेको जस्तै हामीले अर्कोले फोहोर नफाल्ला नि त अर्कोले फोहोर नफाल्ला नि त भन्दा भन्दै हामीले फाल्दा फाल्दै अरू सबैले फालेर यो सडक फोहोर भएको हुनसक्ला त्यसैले तपाईँ तपाईँको तर्फबाट गर्नुहोस् हामीले हाम्रो तर्फबाट गर्छौँ र हामी सबैजना सचेत भयो भने पक्कै पनि फोहोर कम हुनसक्छ उज्यालो सुन्दै गर्नुहोला हामी केही बेरमा आउँछौँ यो गीतपछि
आपने बने इस सबैको माया प्रेरणाहरू हृदय भरि भरि गुन्जिरहनेछ सृजना भारी भारी मेरो अटाउने छ सबैको यादहरू दिन मैले के पुसके पाउन भन्ने धेरै नै पाए साथहरू आफ्नै भने सारा
घर बनाउँदै गर्दा कतिवटा पिलर राख्ने कति चौडाइको वाल बनाउने घर मजबुत बनोस् भनेर विश्वस्त रहन अरू धेरै कुराहरू सोध्नुहुन्छ तर कहिले गाडी किन्दा आफू र आफ्नो परिवार चढ्ने गाडीको सेफ्टी बारे सोध्नु भएको छ अबदेखि सोध्नु के यो सेफ छ
टाटा नेक्सन द ओन्ली एसयुभी इन नेपाल विथ 5 स्टार सेफ्टी रेटिङ
सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क र उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा तयार पारेको कार्यक्रम सडक र सवारीमा हामी सडक र सडक सुरक्षाका विषयलाई समेट्ने गर्छौं कार्यक्रम सड़क र सवारीको साथमा सहकर्मी प्रवीण श्रेष्ठसँगै रोशन केसी उपस्थित भएको छु तपाईँ हामीलाई काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो अनलाइन .com र उज्यालो एप्लिकेशनको प्रयोग गरेर संसारभर तपाईँले हामीलाई प्रत्यक्ष रूपमा सुन्न र हाम्रा कार्यक्रमहरू समय मिलाएर डाउनलोड गरेर सुन्न पनि सक्नुहुन्छ कार्यक्रममा अ भने पालो भएको छ सवारी साहित्यको आजको सवारी साहित्य खण्डमा मैले संचारकर्मी एवं कवि रूपेश श्रेष्ठको आवाजमा उहाँकै कविता संग्रह घिन्ताङ घिसी ट्वाकमा समावेश रहेको कविता नेपाल यातायात लिएर आएको छु आउनु सुनौ नेपाल यातायात रूपेश श्रेष्ठको आवाजमा
नमस्कार मेरो नाम रूपेश श्रेष्ठ काठमाडौँमा थुप्रै खालका सार्वजनिक सवारी साधनहरू चल्छन् त्यसमध्ये एउटा प्रख्यात प्रसिद्ध भनौं धेरै खालका मानिसहरूले चढ्ने एउटा यातायात छ नेपाल यातायात नेपाल यातायातमा एक हिसाबले सिङ्गो नेपाल चढ्छ भन्दा पनि अत्युक्ति नहोला धेरै खालका मानिसहरू नेपाल यातायात चढ्छन् कुनै दिन नेपाल यातायातमा यात्रा गर्दै गर्दा बसमा देखिएका विभिन्न सन्दर्भहरूलाई लिएर मैले एउटा कविता लेखेँ नेपाल यातायात भनेर समग्रमा भन्ने हो भने देशभरि चल्ने विभिन्न खालका सार्वजनिक सवारी साधनहरूलाई नेपाल यातायातको नाममा बिम्बको रूपमा कवितामा प्रयोग गर्ने प्रयत्न गरेको छु यो कविता भर्खरै प्रकाशनमा आएको मेरो कविता संग्रह घिन्ताङ घिसी ट्वाकमा संग्रहित छ नेपाल यातायात कविता यसरी शुरू हुन्छ ओ नेपाल यातायात अलिक सुस्त हिँड ओ नेपाल यातायात अलिक सुस्त हिँड जिन्दगी लामो छ टक्क चोकमा रोक ठिक्क यात्रु बोक बजाऊ नारायण गोपालको कुनै मिठो गीत सिकाऊ सहचालकलाई थोरै मिठो लवज हाँसेर बोलाऊ आउनेहरूलाई हाँसेरै विदा गर जानेहरूलाई बस्न देऊ उसलाई बसमा छ जिन्दगीदेखि थाकेको मानिस अलिकति टेक्ने भुइँ निकाल चढेको छ देशमा टेक्ने माटो नभएको नागरिक समाउने ठाउँ देखाइदेऊ बसमा छ भरोसा भाँचिएको अपाङ्ग खोल झ्याल पस्न देऊ अलिकति हावा बसमा छ संघर्षको गर्मीले सेकिएको नौजवान टोपीमा बरालिएको छोरोको चिन्ता सिउरेका बालाई देखाइदिनु ज्येष्ठ नागरिकको आरक्षण सीट टोपीमा बरालिएको छोरोको चिन्ता सिउरेका बालाई देखाइदिनु ज्येष्ठ नागरिकको आरक्षण सीट नजिकै राख्नु अलमलको बरको ओढेकी आमालाई सोध्ने छिन् उनले छोरीको ठेगाना घरिघरि अन्तिम सीटमा पुर्याइदिनु हात समाएर पसेको युगल जोडीलाई दिनभरि घुम्नेछन् उनीहरू र कोर्नेछन् प्रेमको चक्रपथ स्कूल जाने सानी केटीलाई राखिदिनु झ्यालको छेवैमा स्कूल जाने सानी केटीलाई राखिदिनु झ्यालको छेवैमा देख्नु छ उसलाई खास दुनियाँ सिकाउ मजदूरी गर्न हिँडेकाहरूलाई मजबुरीको भारी सिटमुनि घुसाउन मेहनतको थैली कसेर जोगाउन बाटो हराएका यात्री थुप्रै होलान् अलिक जोरसँग बोलाऊ सोध कहाँ पुग्ने कहाँ झर्ने सोध कहाँ पुग्ने कहाँ झर्ने अलिक जोरसँग बोलाऊ बताइदेऊ तिम्रो रूटमा पर्ने जम्मै ठाउँका अनौठा नाउँ यहाँ समयको ठेगाना बिर्सेकाहरू पनि होलान् ओ नेपाल यातायात अलिक सुस्त हिँड जिन्दगी लामो छ धन्यवाद
सवारी साहित्यमा तपाईँले सुन्नुभयो कवि रूपेश श्रेष्ठको नेपाल यातायात कविता यस खण्डमा हामी गाडी पछाडि लेखेका केही घत लाग्दा रमाइला कविता मुक्तक उदाहरण गजल सवारीमा लेखिएका या गाडी पछाडि लेखिएका साहित्यहरू सुनाउँछौ तपाईँले पनि कतै देख्नु भएको छ भने त्यो गाडीको नम्बर प्लेट आउने गरी फोटो खिचेर हामीलाई पठाउन सक्नुहुन्छ उज्यालोको फेसबुक पेजमा हामी तपाईँको त्यो साहित्यसहित तपाईँको नामसहित र त्यो गाडीको नम्बरसहित कार्यक्रममा प्रस्तुत गर्छौं अन्त्यमा आज हामीले सोधेका थियौं सड़कमा भएको फोहोर व्यवस्थापन गर्नलाई के गर्नु पर्ला भनेर हामीले सोधेका थियौं कमलमान पाखरिनले हाम्रो देश नेपालको सड़क सुधार र फोहोर व्यवस्थापनको लागि कि छिमेकी देश भारतको प्रधानमन्त्री नरेन्द्र मोदी आउनुपर्छ कि छिमेकी राष्ट्र चीनको राष्ट्रपति आउनुपर्दछ नत्र सधैँ उही तालो भनेर लेख्नु भएको छ सड़कमा फोहोर व्यवस्थापन गर्नलाई तपाईँ पनि सचेत बनोस् म पनि सचेत बन्छु र हामी दुवैजना सचेत भन्दा पक्कै पनि सड़क सफा हुन सक्छ यही सँगै अबको लागि भने कार्यक्रम सड़क सवारीबाट रोशन केसीले विदा माग्नुपर्ने बेला भएको छ आज हामी सिप्रदी र टाटा मोटर्सको सहकारीमा तयार पारेको कार्यक्रम सड़क र सवारीको अन्त्यमा आइसकेका छौं भोलि पनि सभा 9 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्कमा तपाईँको र हाम्रो भेट सड़क सुरक्षासँग सम्बन्धित विषयमा हुने नै छ प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धेरै धेरै धन्यवाद कतै निस्कदै हुनुहुन्छ भने आफू प्रयोग गर्ने सवारी साधनको राम्रोसँग चेक जाँच गरेर र सड़कको बारेमा बुझेर मात्र निस्कनुहोला नमस्कार शुभ दिन शुभ समय
चिच्यार बोलम भने सुरै सुकिसक्यो मनैबाट बोलम भने मनै मरिसक्यो बरिलै बरिलै भनम भने घावै भरिसक्यो आँखै देखाई भनम भने आँसु झरिसक्यो बरिलै बरिलै हासम भने आथै पोलिसक्यो हातै समाई नाचम भने गीतै गलिसक्यो बरिलै 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 बड़ी लगी